السلام عليكم ورحمة الله وبركاته. میں بھی آپ حضرات کی خدمت میں سب سے پہلے اس ماہ نور اور برکت والے مہینے کی مبارکباد پیش کرتا ہوں جس میں رحمت کائنات مدنی تاجدار ہم گنہگاروں کے غمخوار جناب سید عالم صلی اللہ تعالی علیہ وسلم بآں جاہ و جلال تشریف لائے اور کائنات ہستی کی قسمتوں کو بام عروج تک پہنچا دیا. اللہ تعالی اس کے شب و روز کی برکتیں ہر سنی مسلمان کو عطا فرمائے. اور ہم تو یہ دیکھ رہے ہیں کہ اللہ عطا کر رہا ہے. جب ہم پہلے جلسے کرتے تھے تو پہلے دن 25-30-100 آدمی ہوتے تھے اور آج تو پہلے ہی دن سے مجمع بڑھ گیا اور گلی گلی محلے محلے پروگرام ہو بھی رہے ہیں وہ الگ ہے. اور میں ابھی سورت کے کئی علاقوں سے گزر کر آیا تو دیکھا ہر طرف سجے سجائے چوک محلے اور گلیاں نظر آ رہی ہیں. یہ اس بات کی دلیل ہے کہ ہمارے دل محبت رسول سے روشن ہو چکے ہیں. لگتا ہے کہ اب پورا سورت سنی ہو گیا. یہ تمام خوشیوں کی مبارکباد آپ قبول فرمائیے اور میں آپ کے لیے دعا کروں, آپ میرے لیے بھی دعا فرمائیں. الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق يرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد, فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يومئذ تحدث أخبارها. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله يا حبيب الله يا نورا من نور رضا پل سے اب وجد کرتے گزریے، رضا پل سے اب وجد کرتے گزریے کہ ہے رب سلم صدائے محمد صلی اللہ علیہ وسلم. قیامت میں لوگوں پر تین مقام میں بہت زیادہ پریشانی ہوگی. تین جگہیں ایسی ہیں میدان محشر میں کہ لوگوں پر اس وقت بہت زیادہ حیرانی اور پریشانی ہوگی، مصیبت اور خوف اور ڈر کا سامنا کرنا پڑے گا. جبکہ میدان محشر میں پہنچیں گے ایسے وقت میں سب کو سخت پیاس لگے گی، کہیں پانی کا انتظام نہیں ہوگا، تو اٹھتے ہی ایک تکلیف کا زبردست سامنا ہوگا. اور دوسری جگہ اللہ تعالی جہاں میزان عمل قائم کرے گا. قرآن فرماتا ونضع الموازین القسط لیوم القیامة، ہم قیامت کے دن انصاف کا ترازو قائم کریں گے. جیسے آپ اپنے یہاں دکانوں پر ترازو رکھتے ہیں اور اس میں چیزوں کو تولتے ہیں، ایسے ہی قیامت میں اللہ ایک ترازو قائم کرے گا جس میں آپ کی باتوں کو، آپ کے کاموں کو، آپ کی اچھائیوں کو، آپ کی برائیوں کو، سب کو تولا جائے گا. اس کو کہتے ہیں میزان عمل. جب عمل تولے جائیں گے اس وقت لوگوں پر بڑی الجھن ہوگی اور بڑا سخت اس وقت ان کے سامنے معاملہ ہوگا. اور تیسری جگہ وہ ہے جب پل صراط سے گزرنا ہوگا. پل صراط اس کو کہتے ہیں کہ جہنم پر اللہ نے ایک پل بنا رکھا ہے، اور اس پل سے جب آپ گزر کر اس طرف اس پار پہنچیں گے تب جنت کا دروازہ نظر آئے گا. ہر جنتی کو اور دوسرے لوگوں کو اس پل صراط سے گزرنا ہوگا. کچھ لوگ تو پیر رکھیں گے اور نیچے جہنم میں چلے جائیں گے، کچھ لوگ تھوڑی دور چلیں گے اور جہنم سے ایک آکڑا جیسے نکلے گا وہ ان کو پکڑ کر کے نیچے کھینچ لے جائے گا. اور جو لوگ مومن ہیں، مسلمان ہیں، وہ قدم رکھیں گے تو کچھ تو ایسے ہیں کہ جیسے نظر یہاں ہے اور آسمان پر اٹھاؤ تو پہنچ جاتی ہے، اتنی تیزی کے ساتھ اس پار سے اس پار پہنچ جائیں گے. چھوٹا سا پل نہیں ہوگا، کروڑوں میل کا لمبا چوڑا، لمبا ہوگا، چوڑا نہیں ہوگا، بال جیسے باریک ہوگا. یہ تین مقام بڑے سخت ہیں. ایک صحابی آئے کہنے لگے یا رسول اللہ صلی اللہ علیہ وسلم، قیامت میں تو بڑا ہنگامہ ہوگا، آدم علیہ السلام سے لے کر قیامت تک جتنے لوگ ہوں گے سب وہاں جمع ہوں گے. بولو کتنی بھیڑ ہوگی؟ آپ تصور نہیں کر سکتے کہ کتنا بڑا مجمع ہوگا. خالی سورت کی پبلک کو ایک میدان میں جمع کر دو تو سورت کی آج آبادی کم سے کم 30-35-40 لاکھ تو ہوگی نا. 40-50 لاکھ اگر ایک میدان میں جمع ہوتے ہیں تو چلنے کی، پہچاننے کی گنجائش نہیں ہوتی ہے. और आदमी उसमें भटक जाता है तो अपने वालों से मिलना भी मुश्किल हो जाता है। हाजियों से पूछो, जब मैदाने अरफात में मजमा होता है तो 25-30 लाख होते हैं तो हालत खराब हो जाती है। वहाँ 25-30 लाख नहीं, आदम अलैहिस्सलाम से लेकर आज तक और आज से लेकर कयामत तक जितने हैं, चाहे दाढ़ी वाले हों, चाहे ये वाले हों, चाहे पैंट शर्ट वाले हों, चाहे नंगे घूमने वाले हों, सब वहां पर होंगे। कितना मजमा होगा, बहुत भीड़ भाड़ होगी ना। ऐसे वक्त में हर लोग, तमाम लोगों को पुलसराज से गुजरना होगा। कोई फौरन गिरेगा और कोई पलक झपकते हुए निकल जाएगा, कोई आहिस्ता आहिस्ता चलेगा। जैसा अमल होगा वैसे ही उसकी रफ्तार होगी। भाई जैसा इंजन होगा वैसे ही तो गाड़ी चलेगी। ट्रैक्टर का इंजन कितना जोर से उसको आप एक्सेलेटर दबाओ, लेकिन वो अपनी स्पीड 20-25 किलोमीटर फी घंटे से ज्यादा नहीं चलेगा। और कार 100-200 तक जाती है, और प्लेन उसकी स्पीड और ज्यादा है, और रॉकेट उसकी स्पीड और ज्यादा है। तो हर इंजन अलग अलग है। ऐसे ही तुम्हारी नेकियों का इंजन जैसा होगा वैसे ही पुलसरात पर स्पीड होगी। तो सब लोग अपनी स्पीड बढ़ाओगे कि नहीं बढ़ाओगे? बढ़ाओगे ना। तो स्पीड कैसे बढ़ेगी? ईमान का इंजन मजबूत करो और उसमें अमल का बिल्कुल ताजा और अव्वल दर्जे का पेट्रोल ला। पेट्रोल जितना अच्छा रहेगा स्पीड बढ़ेगी, इंजन उतना ही बिल्कुल स्मूथ चलेगा। और डीजल डाला, डीजल में उसमें मिट्टी का तेल भी डाल दिया तो क्या फट फट करेगा। तो अपने अमल में गुनाह मत डाला करो, नेक और अच्छे रहो। तुम्हारा जो ईंधन है वो इतना साफ सुथरा हो कि ईमान के इंजन में जब तुम्हारे अमल का साफ ईंधन डाला जाए और पुलसरात पर चलना है, एक्सेलेटर दबाए, यहाँ से वहां जन्नत में पहुंचे, यही काम करोगे ना। हाँ, और इसी के लिए यहाँ बुलाया जाता है। रानी तालाब वाले आप लोगों को इसीलिए बुलाए हैं ताकि इंजन की ओरालिंग हो जाए। अगर कहीं कार्बन आ जाए तो उसको ठीक ठाक कर दिया जाए। साल में एक मर्तबा कम से कम सर्विसिंग तो हो जाए। ये ईमान का सर्विसिंग स्टेशन है, सर्विस स्टेशन है। ये हमारे मोहल्ले वाले आप लोगों को ईमानी इंजन की सर्विस के लिए यहाँ बुलाते हैं, और ये उलमा सर्विसिंग करने वाले, काम करने वाले हैं, और मुस्तफा की मोहब्बत का पाइप लेकर फुर फुर मारते हैं तो अंदर जितना मैल कुचैल है वो सब का सब खत्म हो जाता है। तो अच्छी स्पीड होना चाहिए। तो मैं क्या कह रहा था मालूम है? 3 जगह बड़ी परेशानी की होगी। जब वो उठेगा तब प्यास की वजह से, और जब उसका अमल तौला जाएगा तो अमल के तौलने में, और जब उसके बाद पुलसरात गुजरने का मामला होगा, ये सब जो होगा ये यहाँ मुश्किल होगी। इसलिए सहाबी ने पूछा, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम आपको इतनी भीड़ में कहाँ तलाश करें? तो सरकार अपना पता बताते, एड्रेस बताते, तुमको हर तरफ घूमने की जरूरत नहीं, मैं 3 जगह मिलूंगा। हौज़े कौसर पर मिलूंगा, और जहां अमल तौला जाएगा वहां मिलूंगा, और पुलसरात पर मिलूंगा। ये 3 ही जगह हुजूर ने अपना एड्रेस बताया है। और कहीं मत जाना, मुझे तलाश करना है तो सीधे हौज़े कौसर पर आ जाना। इसलिए कि मेरी उम्मत प्यास से परेशान होगी तो पानी पिलाकर परेशानी दूर करे, और वहां ना मिलूं तो मीजान अमल पर आ जाना। जहां
अमल तौला जाएगा। अगर कुछ कमी रह गई नेकी में तो मैं उसकी नेकी को अपनी रहमत से बढ़वा दूंगा और उसको निजात हो जाएगी। जो परेशानी है उस प्रॉब्लम को दूर करना अल्लाह के रसूल को आता है और अल्लाह ने अपने हबीब को ये अख्तियार दिया है। तो सरकार अपना पता बता रहे हैं, इधर उधर मत ढूंढना, मैं या तो हौज़े कौसर पर मिलूंगा या मीज़ाने अमल पर मिलूंगा, और वहां ना मिलूं तो पुल शराब के किनारे देख लेना, वहां मिल जाऊंगा। हौज़े कौसर पर पानी पिलाएंगे तो हुजूर तन्हा नहीं, बल्कि हुजूर को और भी जाना होगा, तो एक कोने पर हजरत सिद्दीक को रख देंगे, दूसरे कोने पर हजरत उमर को रखेंगे, तीसरे कोने पर हौस के हजरत उस्मान गनी को रखेंगे, और चौथे कोने पर मौलाए कायनात अली मुर्तजा होंगे। जब हुजूर मीज़ान अमल पर जाएंगे तो ये चार यार क्यों हैं? ये चार यार इसलिए हैं कि चार हौज़े कौसर के कोने एंगल होंगे। कयामत में हौज़े कौसर को हुजूर खाली नहीं रखेंगे, खुद रहेंगे तो पिलाएंगे, और सरकार मीज़ान अमल पर जाएंगे तो आपके चार यार जामे कौसर पिलाएंगे। तो आप मायूस ना हो, बड़े नसीब वाले होंगे जो हुजूर के हाथ से हौज़े कौसर का प्याला पी लें। अरे हम लोगों को तो सरकार अबू बकर ही पिला दें तो काफी, हम लोग तो किसी लायक नहीं है, वहां से जो मिल जाए बहुत है। इसीलिए आला हजरत इरशाद फरमाते हैं कि तेरे सदके या रसूल अल्लाह, तेरे सदके मुझे दो बूंद बहुत है तेरे, या रसूल अल्लाह तेरे सदके मुझे एक बूंद बहुत है तेरी। या रसूल अल्लाह पूरा कटोरा न मिले तो न मिले, एक कतरा दे दीजिए, हम लोग तो इसके लायक भी नहीं है, ये तो आपकी रहमत है। तेरे सदके मुझे एक बूंद बहुत है तेरी, जिस दिन अच्छों को मिले जाम छलकता तेरा, जिस दिन अच्छों को मिले जाम छलकता तेरा, गौसे पाक को भरे भरे प्याले पियेंगे, ख्वाजा साहब पूरा गिलास पियेंगे। हम लोगों की औकात क्या है या रसूल अल्लाह कि हम उनके बराबरी करें? अरे हम तो कौसर पीने में भी उनकी बराबरी नहीं करने का दावा करते हैं, या हम उनके गुलाम हैं, उनके सदके में या रसूल अल्लाह एक एक कतरा दे दीजिएगी तो सब प्यास बुझ जाएगी, इसलिए कि मुस्तफा का एक कतरा भी बड़ा भारी है। इरशाद फरमाते हैं कि जिसके दो बूंद हैं कौसरो सलसबील, आला हज़रत फरमाते हमारे रसूल के दो कतरे, एक कतरे का नाम है कौसर और एक का नाम है सलसबील। सलसबील जन्नत में बहुत बड़ी नहर है, जब हम लोग जन्नत में जाएंगे तो सलसबील को देखेंगे, और जन्नत से बाहर मैदान हश्र में हौज़े कौसर को देखेंगे। वैसा हौज नहीं है जैसा आपकी मस्जिद का हौज है, हौज़े कौसर करोड़ों मील लंबा चौड़ा होगा, करोड़ों मील लंबा चौड़ा होगा। एक हौज़े कौसर में अगर जमीन आसमान को रख दिया जाए तो जमीनों आसमान एक छोटे से कतरे की तरह मालूम, इतना बड़ा वो हौज होगा। और चांदी सोने और हीरे जवाहिर के प्याले होंगे, हदीस में आया जैसे आसमान के सितारे रात अंधेरी रात में चमकते हैं, ऐसे ही हौज़े कौसर पर प्याले और गिलास चमकेंगे, ऐसा लगेगा सितारे चमक रहे हैं। क्या मजा होगा यार उम्मते मुहम्मदिया, सुनो ये तुम्हारे रसूल का कितना तुम पर एहसान है, यहाँ चांदी के गिलास में पीना हराम और वहाँ मुस्तफा, इस हराम को छोड़ोगे तो वहाँ पर इसके सदके में कौसर का जाम अता फरमाएंगे। اللہ کے رسول وہاں پر تمہیں حوض کوثر پلائیں گے، صدیق اکبر پلائیں گے، اور یہاں سے پی پلا کے ذرا سا سکون ملے گا تو کہا جائے گا چلو عمل تولاؤ، عمل تولانے میں اس سے زیادہ پریشانی. تو حضور فرماتے وہاں میں اپنی امت کے عمل کو تولواؤں گا. حدیث میں آیا ہے کہ ایک شخص ہوگا جس کا عمل نیکیوں کا کم ہوگا اور وہ جہنم میں جانے کے لائق ہوگا. تو حضور صلی اللہ علیہ وسلم اپنی جیب سے ایک کاغذ کا ٹکڑا نکال کر اس کے نیکی کے پلے پر رکھ دیں گے. تو نیکی کا پلہ اس کاغذ کے چھوٹے سے ٹکڑے کی وجہ سے بڑا بھاری ہو جائے گا، برائیاں ہلکی ہو جائیں گی، نیکیاں بڑھ جائیں گی. اللہ فرمائے گا اس بندے کو جنت میں لے جاؤ. تو وہ بندہ جنت میں نہیں جائے گا، سرکار کی خدمت میں آئے گا، کیونکہ وہ تو سنی ہی رہے گا جو بخشا جائے گا. تو پہلے سرکار کی بارگاہ میں چلیں، کہیں یا رسول اللہ میں تو اس لائق نہیں تھا، جہنم میں جا رہا تھا لیکن سرکار نے جانے نہ دیا. کیا ہے یہ ایک چھوٹا سا پرچہ کئی ٹن بھاری؟ اللہ کے رسول فرمائیں گے تم نے ایک مرتبہ درود لکھا تھا، درود و سلام کاغذ پر لکھا تھا، بہت اچھا لکھا تھا تم نے، وہ اللہ کو پسند آ گیا، تیرا لکھا ہوا درود اللہ نے قبول کر لیا اور میں نے اس کاغذ کو محفوظ کر لیا. دیکھو غیب بھی رسول کو معلوم ہے کہ کون درود اچھا لکھتا ہے، کون اچھی طرح پڑھتا ہے، اور کاغذ کہاں ہے. رسول وہ کاغذ بھی حاصل فرما لیتے ہیں اور مصطفیٰ میدان محشر میں اس بندے کو پہچانیں گے کہ اسی نے لکھا ہے. بیٹا باپ کو نہیں پہچانے، ماں بیٹی کو نہیں پہچانے، کوئی کسی کو نہیں پہچانے گا، لیکن درود پڑھ لیا آپ نے تو حضور پہچانیں گے. یہ چہرہ درود پڑھنے والے کا ہے، آپ نے لکھ دیا درود، یہ ہاتھ جو روشن ہے چمکدار ہے یہ درود لکھنے والے کا ہاتھ ہے. سنو مصطفیٰ کی نگاہ کتنی تیز ہے، درود پڑھا ہے 1500 سال کے بعد، درود لکھا ہے 1500 سال کے بعد، اور قیامت کی بھیڑ میں اللہ کے رسول یہ کہیں گے کہ اسی نے لکھا ہے اور جیب سے نکال کر اسی کے طول پر بندے میں رکھا. سرور کائنات صلی اللہ علیہ وسلم نے فرمایا یہ تیرا ایک عمل ہے، عمل درود پڑھو، خوب پڑھو، لکھنا آتا ہے تو لکھو، اور لکھو تو سمار سمار کے لکھو، اچھا ڈیزائن رکھو. سرور کائنات فرماتے ہیں کہ وہ پھر جنت میں بھیج دیا جائے گا. اسی طرح اور بھی لوگوں کو اللہ کے رسول مدد فرمائیں گے، اور پل صراط تو اس سے زیادہ کٹھن وقت ہوگا. سرکار فرماتے ہیں میری امت پر سب سے زیادہ کٹھن وقت اس کا وقت آئے گا جبکہ وہ پل صراط سے گزرے گا. سرکار فرماتے ہیں میں نے اپنے رب سے اجازت لے لی کہ جب میری امت پل صراط سے گزرے تو اللہ مجھے وہاں پر اپنی امت کو سنبھالنے کی اجازت. تو سرکار فرماتے میں کنارے کھڑا رہوں گا، اور جب میری امت کا کوئی فرد گزرے گا تو میں کیا کہوں گا، رب سلم، رب سلم، رب سلم، اے میرے رب اس کو سلامتی کے ساتھ گزار دے، اے میرے پروردگار اسے سلامتی کے ساتھ گزار دے. ماں باپ جہاں ساتھ چھوڑ دیں گے، مصطفیٰ کے پیارے ہاتھ اٹھیں گے، مولا اسے پل صراط سے گزار دے، اس کا قدم لڑکھڑانے نہ پائے، مولا اسے سنبھال دے، اور مصطفیٰ جس کے لیے دعا کریں گے یقیناً اس کے لیے سلامتی اور نجات. بولو خوش نصیب ہم کہیں کہ نہیں، کام کم کرتے ہیں اور حضور کے صدقے میں بدلہ زیادہ ملتا ہے. درود ایک مرتبہ پڑھا، اللہ 10 مرتبہ ہم پر درود نازل فرماتا ہے. 10 गुनाह मिटा देता है और 10 दर्जे बुलंद फरमाता है। इस बंदों उम्मत रसूल का काम कम है, मजदूरी ज्यादा है। तनख्वाह बहुत मिलेगी तुमको, लेकिन खुलूस से काम करो और ईमान को गुमराहों से बचाकर काम करो, तो एक एक दुरूद का पर्चा निजात होगा, एक एक मर्तबा दुरूद पढ़ना निजात का जरिया बन जाएगा। मेरे दोस्त, ये 3 जगहें बड़ी मुश्किल होंगी, इसीलिए आला हजरत फरमाते हैं, रजा पुल से अब वजद करके गुजरिए। आला हजरत फरमाते हैं, जब तुम पुल से गुजरना तो डर डर के मत जाना। जैसे अच्छी बात सुनकर आदमी कैसा झूमता है, वजद करते हैं, खुशी में झूमना। फरमाते हैं रजा पुल से अब वजद करते गुजरिए, खुशी से झूमते गुजरिए। क्यों? कि रब्बे सल्लिम, कि है रब्बे सल्लिम सदा ए मोहम्मद, मुस्तफा की सदा, मुस्तफा की पुकार, रब्बे सल्लिम, रब्बे सल्लिम है। अब इसमें घबराने की क्या जरूरत, जब मुस्तफा रब्बे सल्लिम कहने लगे तो अब कौन हमें डगमगा सकता है, हमें किसी का खौफ नहीं। रजा पुल से अब वज करके गुजरिए कि है रब्बे सल्लिम सदा ए मोहम्मद। जनाबे सरवरे कायनात सल्लल्लाहु अलैहि वसल्लम की वहां सदा होगी मौला इसे सलाम के साथ। कितना रसूल का एहसान है दोस्त, लेकिन इस एहसान को आज तक लोग नहीं मानते। रसूल के एहसान को मानो, मुस्तफा की सुन्नतों पर अमल करो। कौन क्या बोलता है छोड़ दो, तुम सुन्नी बन जाओ, अपनी जिंदगी को सुन्नत के जामे में ढाल लो, अपनी शक्ल सूरत को सुन्नत का जामा पहना दो। खुदा की कसम, तुम्हारे घर में अल्लाह की रहमत एक नहीं बल्कि काफिला बन करके आए। लोगों के घर जमात जाती है और सुन्नी के घर फरिश्ते रहमत की सौगात लेकर आएंगे, फरिश्तों की जमात आएगी। ये बकटुट्टों की नहीं, आओ मुस्तफा के बन जाओ, देखो आसमान से रहमत के काफिले तुम्हारे घर में उतरते हैं। रजा पुल से अवज करते गुजरिए कि है रब्बे सल्लिम सदाए मोहम्मद, और गुनाहों से बचो। इसलिए अभी मौलाना ने एक बात कही थी, ये जमीन भी गवाही देगी। फौरन मेरे जहन में वो आयत आ गई, मैंने कहा इसी पर गुफ्तगू कर। ये जमीन जहां ईमान की ओरालिंग होती है हर साल 12 दिन तक, हम जहां अपनी कसाफतों को दूर कर, ये जमीन बड़ी खुशनसीब। हम तो हैं खुशनसीब, हमने कभी अपने को बदनसीब कहा नहीं। और जो लोग सुन्नी कहते हैं, अरे हम तो बड़े बदनसीब हैं, हमारे पीर मुर्शिद रोकते थे सुन्नी कभी अपने को बदनसीब न कहे। हमारा नसीब बुरा नहीं है, अरे ईमान मिल गया तो हम खुश नसीब हो गए। अगर कहना ही है तो कम नसीब कहो, अपने को बद नसीब मत कहो। कहना है तो क्या बोलोगे, मैं बड़ा कम नसीब हूं। बद नसीब मत बोलना आज से, हमारा नसीब कम हो गया है। बड़े लोगों का बड़ा नसीब और छोटे लोगों का कम नसीब, लेकिन बुरे नसीब वाले तो हम नहीं हैं। बुरा नसीब उसका है जो मुनाफिक हो, बुरा नसीब उसका है जो मुर्तद हो, बुरा नसीब वो उसका है जो मुस्तफा का विरोध करने वाला है, बुरा नसीब उसका है, बद नसीब वो है जो नबी का गुस्ताख है। मुसलमान खुश नसीब है, और अगर नहीं गुनहगार हो गया तो कम नसीब। तो ये नसीबा हमारा है, ये जमीन भी खुश नसीब है। अल्लाह इरशाद फरमाता, यौम इज़्ज़िन तो हद्दसो अखबारा बे अन्न रब्बका औहा लहा। कुरान फरमाता है, कयामत के दिन یہ زمین اپنی ساری خبروں کو بتائے گی, نشر کرے گی, پبلش کرے گی. پبلسٹی آج نہیں کر رہی ہے, آج تو سب کا نوٹ کر رہی ہے. پبلسٹی وہاں ہوگی. اللہ فرماتا یوم اذن تحدث اخبارها, قیامت کا دن وہ ہوگا جس دن وہ اپنی ساری نیوز, ساری خبریں اللہ کی بارگاہ میں یہ زمین بیان کرے گی. کیوں؟ بِأَنَّا رَبَّكَ أَوْحَى لَهَا, اس لیے کہ اللہ اسے حکم دے گا اے زمین بول. تو زمین بولے گی, اللہ نے وحی کی ہے زمین کو, بول کیا کیا تو دیکھ کر کے آئی ہے. حدیث پاک میں آیا ہے کہ روزانہ زمین کا ایک ٹکڑا اپنے بازو والے ٹکڑے سے پوچھتا ہے کہ کیا تیرے اوپر کوئی ایسا آیا, ایسا شخص گزرا جس نے اللہ و رسول کا ذکر کیا؟ اگر کوئی آتا ہے اور وہاں اللہ و رسول کا ذکر کر کے جاتا ہے تو وہ خوش ہو کر, خوش نصیب ٹکڑا کہتا ہے ہاں ہاں فلاں شخص آیا تھا اور اللہ کا ذکر کیا تھا. تو وہ ٹکڑا مایوس ہو کر اسے مبارکباد دیتا ہے اور کہتا ہے آج میرے اوپر کوئی ایسا آدمی نہیں آیا جس نے اللہ کا ذکر کیا ہوا ہو. یہ ٹکڑا اس پر اپنی فخر و مباحات کا انداز اختیار کرتا ہے کہ سن میرے اوپر اللہ کا ذکر کرنے والا گزرا. یہاں تو 12 دن اللہ و رسول کا ذکر ہوتا ہے, ولیوں کا ذکر ہوتا ہے, جبریل کا ذکر ہوتا ہے. یہ ٹکڑا کتنا خوش ہوگا, ہوگا کہ نہیں؟ زمین جھوٹ بولے گی؟ نہیں بولے گی نا. جو کچھ اس نے دیکھا اور سنا ہے وہی تو کہے گی. اس کے کان ہے, کان ہے تو بتاؤ کان. اس کی زبان ہے, نہیں. آنکھ ہے, نہیں ہے. پھر یہ دیکھتی کیسے ہے, سنتی کیسے ہے, اور قیامت میں بولے گی کیسے؟ دوستو بغیر کان کے بھی سنا جاتا, بغیر آنکھ کے بھی دیکھا جاتا, اور بغیر زبان کے بھی بولا جاتا. آپ بولیں گے ایسا تو امپوسیبل ہے, ناممکن ہے. میں کہتا ہوں کیمرے میں آپ کی فوٹو آتی ہے نا, کیمرے کی آنکھ ہے, کیمرے کی آنکھ آپ کو دیکھتی, آپ کی تصویر لے لیتی. حالانکہ آنکھ نہیں ہے, ایک کانچ ہے, شیشے کا ٹکڑا ہے, لیکن آدمی نے اس شیشے کے ٹکڑے میں ایسی شعاع بھر دی کہ اس میں دیکھنے کی صلاحیت آ گئی, اور جیسا دیکھتا ہے ویسے ہی تصویر کھینچ لیتا ہے. رفیق بھائی ہماری آواز نوٹ کر رہے ہیں, ٹیپ کر رہے ہیں. دیکھو ٹیپ ریکارڈر کے کان ہے, ہے تو بتاؤ. کیسٹ میں کان ہے, نہیں ہے, لیکن بتاؤ وہ سنتا ہے کہ نہیں؟ اگر نہیں سنتا ہے تو دل میں میری باتوں کو اتار کیسے رہا؟ جب وہ کان کے بغیر سن کر سب یاد رکھتا ہے تو اللہ تعالی کی قدرت اس سے بڑی ہے کہ زمین کے پاس کان نہیں ہے تمہاری سب بات سنتی. جیسے وہ یاد سال بھر کے بعد میں بولوں گا بھول جاؤں گا, لیکن وہ جو بغیر کان کے سنتا ہے وہ بھولتا ہی نہیں. 10 سال کے بعد جب میں دنیا میں نہیں رہوں گا اور تب بھی آپ اس کو جیسے ہی مشین پر لگائیں گے تو پڑے گا نحمدہ ونصلی علی رسولہ الکریم, تو مولانا بولیں گے ہمارے حضرت بھول گئے. حضرت تو 10 سال پہلے چلے گئے, اب کیسے بول رہے؟ بغیر کان کے جس نے سنا ہے, سن کر بھولتا ہی نہیں. جو بولے گا صحیح بولے گا, بات ہے نا؟ اور اس کے پاس زبان ہے لیکن بولتا کیسے ہے؟ تو یاد رکھنا دنیا نے ثابت کیا بغیر کان کے بھی سنا جاتا ہے، بغیر ذہن کے بھی یاد رکھا جاتا ہے، بغیر زبان کے بھی بولا جاتا ہے، بغیر آنکھ کے بھی دیکھا جاتا ہے۔ دنیا میں ایسا امپوسیبل نہیں بلکہ پوسیبل ہے، یہ ہو رہا ہے، ہم دیکھ رہے ہیں۔ جب آدمی اتنا پاورفل ہے کہ بغیر کان کے سنوا دے، بغیر زبان کے بلوا دے، بغیر آنکھ کے دکھوا دے، بغیر دل دماغ کے یاد رکھوا دے، تو وہ رب قدیر جس نے آدمی کو اتنا پاورفل بنایا ہے، زمین کو بغیر کان کے سنواتا ہے، بغیر زبان کے بلوائے گا اور بغیر دل دماغ کے یاد رکھوائے گا۔ یوم جن تو حدث و اخبار، یہ زمین اپنی ساری خبریں بیان کریں گی۔ تو بولو 29 سال ہو گئے، یہ زمین بھولی نہیں ہے، میں بول کر بھول گیا ہوں، آپ سن کر بھول گئے، لیکن یہ 29 سال کا ریکارڈ اے زمین تیرے سینے میں ہے۔ اے زمین، جب تجھے اللہ حکم دے گا تو سب کی گواہی دے دینا، انشاءاللہ یہ زمین کی گواہی ہماری نجات کے لیے تھا۔ جتنی پابندی کے ساتھ آئے ہو ہر دن کی یہ گواہی دے گی۔ گیپ کرو گے تو گواہی میں گیپ آ جائے گا۔ گیپ کرو گے، جب ہڈی میں گیپ آ جاتا ہے تو درد ہونے لگتا ہے، اور جب صحیح ہوتی ہے تو چلنے میں پھٹافٹ آدمی اٹھنے بیٹھنے میں پریشانی نہیں۔ گیپ کرو گے تو تمہاری گواہی میں بھی گیپ رہے گا، اس لیے کنٹینیو آتے رہو تاکہ گواہی جب شروع ہو تو 12 دن کی نہیں بلکہ 29 سال کی گواہی زمین خدا کی بارگاہ۔ تو یہ بھی خوش نصیب، اور آپ جہاں ماں گواہی نہ دے، باپ گواہی نہ دے، ارے یہ رانی تالاب گھاٹ کی واڑ کی یہ زمین گواہی دے گئی کہ یہ بندہ تیرے نبی کے میلاد کے جلسے میں 29 سال تک آیا۔ آج بہت سے وہ لوگ ہیں جنہوں نے شروع کیا تھا، آج وہ ہم میں نہیں ہے، اور کتنے وہ لوگ ہیں جب شروع ہوا تھا تو تھے نہیں، اب آئے، اور 29 سال بڑے ہو گئے ہیں، شادی ہو گئی ہے، ان کے گھر بال بچے ہو گئے ہیں۔ جب یہ جلسہ شروع نہیں ہوا تھا تو وہ پیدا نہیں ہوئے تھے، آج اس محلے میں کتنے وہ بچے ہیں جو بعد میں پیدا ہوئے، جوان بھی ہو گئے، شادی بھی ہو گئی، ان کے بال بچے بھی ہو گئے۔ تو کتنی بڑی خوش نصیبی ہے اس محلے کے در و دیوار کی بھی، یہ دیوار بھی گواہی دے۔ جتنی دیوار ہے، چاہے وہ سنی کا گھر ہو چاہے وہ آدھی کا گھر ہو، سب بولے گا ہمارا تو فائدہ ہی فائدہ۔ تو جہاں تک آواز جاتی ہے سب گواہی دیں گے۔ اسی طرح سے جو اذان کہتا ہے، جہاں تک اذان کی آواز جاتی ہے، حدیث میں آیا ہے کہ کنکر، پتھر، پہاڑ، زمین، جانور، جتنے شجر و حجر ہیں، قیامت کے دن وہ گواہی دیں گے کہ اللہ، اس مؤذن نے تیری رضا کے لیے اذان پکاری۔ اور وہ ایک دن اذان پکارتا ہے تو اس کے لیے گواہی ہو جاتی ہے۔ جب اعلی حضرت جبل پور تشریف لائے تھے تو دھواں دھار دیکھنے کے لیے گئے، دھواں دھار وہاں کا بہت مشہور ہے، دھواں دھار سمجھے۔ جبل پور میں ایک جگہ ہے جس کا نام بھیڑا گھاٹ، اس کو بندر کدنی بھی کہتے ہیں۔ ایک دریا نکلتا ہے اور ادھر پہاڑ ادھر پہاڑ، ایسا لگتا ہے اسے تراش دیا گیا، اور وہاں جو پانی گرتا ہے بڑی تیزی کے ساتھ دھواں دھار پانی گرتا ہے، اس لیے اس کا نام دھواں دھار ہے۔ پکنک اسپاٹ بہت اچھا ہے، اور اہل ہنود کا یہ عقیدہ ہے کہ جب ہنومان وہ پہاڑ سے جڑی بوٹی لے کر جا رہے تھے تو یہیں سے वो कूद करके गए थे, इसीलिए उसका नाम बंदर कूदनी थी। और धुआंधार भी है, बड़ा अच्छा पुरफजा मकाम है। आला हजरत जब वहाँ आए तो हजरत मौलाना अब्दुल कलाम साहब जो आला हजरत के चहीते खलीफा थे, आला हजरत ने उनको खिताब दिया था ईदुल इस्लाम, इस्लाम की ईद है। वाकई बड़े ही वजीह आदमी थे। और उनके लड़के हजरत बुरहानुल मिल्लत मौलाना बुरहानुल हक साहब, ये भी आला हजरत के शागिर्द और खलीफा, इन हजरात की दावत पर आए थे। आला हजरत जब वहाँ गए धुआंधार देखने के लिए और नमाज का वक्त हुआ, वही सब ने वजू किया और आला हजरत ने कानों में उंगलियां देकर वहाँ अजान की। और अजान कहने के बाद फरमाते हैं, मैंने अजान इसलिए यहाँ की है कि यहाँ की हर चीज अहमद रजा के अजान की गवाह कयामत में बन जाए कि मैंने यहाँ अजान दी है। बंदर कूदनी दूसरे का है, लेकिन आला हजरत ने अपना गवाह बना। ये मैं बताना चाहता हूँ, मकान किसी का हो, हमने अपना गवाह बना, वो इंशाअल्लाह वहाँ कयामत में गवाही देगा। किसी का भी स्थान हो, किसी का भी मकान हो, जब वहाँ मोमिन अल्लाह रसूल का जिक्र करेगा तो वहाँ के कंकर पत्थर सब इंशाअल्लाह गवाही देंगे। उसमें रहने वाले गवाही दे न दे, हमको इसकी परवाह नहीं है, ये सब गवाही दे। अरे बड़े खुशनसीबी समझ में आ गई। अब 12 दिन कंटिन्यू आओगे कि नहीं? आज मैं तकरीर के मूड में नहीं हूँ, सिर्फ आप लोगों के जज्बात को बेदार करने की कोशिश कर रहा हूँ। और बेदार तो आप हो चुके हैं, अब उस बेदारी में इश्क़े रसूल का रंग भरा जाएगा और दिल में शमाए इश्क़े मुस्तफा रोशन होगी। और ये शमा ऐसी हो कि गुमराहियत की हजार आंधियां आए, ये चिरागे इश्क़े मोहम्मदी बुझने न पाए, और ताके कब्र के अंधेरे में भी दिल की रोशनी से हमारी पूरी कब्र मुनव्वर हो जाए। इसी को आला हजरत फरमाते हैं, लहद में इश्क रुखे शह का दाग लेके चले, लहद में इश्क रुखे शह का दाग लेके चले, अंधेरी रात सुनी थी चिराग लेके चले। तो चिराग जलाओ, और ये चिराग ऐसा होगा कि आपका बदन मुर्दा हो जाएगा, लेकिन नबी से मोहब्बत भी है तो चिरागे इसके रसूल बुझेगा नहीं, वो हमेशा जलता रहेगा और ऐसा जलेगा कि कब्र भी रोशन है और हश्र भी रोशन। माशाल्लाह, सुना ऐसी जगह सुभान अल्लाह कहा कीजिए। कभी कभी आप मिसगाइड करते हैं लोगों को, जहाँ सुबहान अल्लाह नहीं कहना वहाँ भी सुबहान अल्लाह कह देते हैं। हमारे चाचा बड़े हौसला मंद, अल्लाह इनके हौसले को बुलंद रखे, लेकिन संभल संभल कर सुबहान अल्लाह कहना, जहाँ माज अल्लाह कहना वहाँ सुबहान अल्लाह अल्लाह वास्ते मत बोलना। अभी बहुत अच्छी जगह आपने सुबहान अल्लाह कहा है, सुबहान अल्लाह भी एक इबादत है। बहरहाल तो मैं ये अर्ज कर रहा हूँ कि कयामत की हौलनाकियाँ भी होंगी और जमीन को अपना इबार गवाह बना लो, मकानों को अपना गवाह बना लो कि ये सब मिलकर गवाही देंगे और मुस्तफा की शफाअत शामिल हाल होगी, तो हश्र के सारे प्रॉब्लम हमारे सोल्व हो जाएंगे। कब्र में भी बड़ी परेशानी होगी, उस कब्र की परेशानी का इंतजाम यही करना है। आखिरत में हौलनाकी होगी, उस हौलनाकी को दूर करने का इंतजाम भी आज ही हमको करना है। अल्लाह ताला नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सदके में हमारे हर अमल को कबूलियत का दर्जा अता फरमा दे, और मोमिन इश्क रसूल की रोशनी में थोड़ा काम करता है या बड़ा काम करता है उसके गुनाहों का कफारा हो जाता है। ईमान शर्त है, حضور اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں جب دو مسلمان ملتے ہیں اور السلام علیکم اور دوسرا وعلیکم السلام کہہ کر کے مصافحہ کرتا ہے, یہ مصافحہ, مصافحہ کا طریقہ ایک یہ ہے اور ایک مصافحہ کا طریقہ یہ ہے, سمجھے, اور یہ نہیں ہے سلام علیکم, یہ غیروں کا طریقہ, ہمارا طریقہ اس طرح سے دونوں ہاتھ کو یوں یا دونوں ہاتھ کو یوں کرو, دونوں ہاتھ سے مصافحہ کرنا ہے, اور جب یہ مصافحہ کر کے کہتا ہے کہ یہ جناب خیریت ہے, ایسے کرتے ہیں عادت ہے, ہاتھ کو ہلاتے ہیں تو حضور فرماتے ہیں کہ خلوص سے اگر مصافحہ کیا ہے ہنسانے کے لیے نہیں, کچھ لوگ مطلب کے لیے مصافحہ کرتے ہیں اور مصافحہ کرنے کے بعد اپنے دوست اچھا پھنسایا, چاپلوسی والا نہیں, سبحان اللہ, بولے خلوص سے جو مصافحہ ہوتا ہے, سرکار فرماتے ہیں کہ جب وہ ہاتھ کو حرکت دیتا ہے تو دونوں طرف کے مسلمانوں کے گناہ اس طرح جھڑتے ہیں جیسے کہ پتجھڑ کے زمانے میں درخت سے پتے جھڑتے ہیں, ذرا سی ہوا چلی تو سوکھے ہوئے پتے کیسے گرتے ہیں لگاتار, اسی طرح سے گناہ جھڑتے ہیں کس کے, مسلمان کے, عاشق رسول کے, کتنا چھوٹا سا کام ہے یہ مسلمان جو ایمان کو سلامت رکھتا ہے, دشمنوں کے گھر کو بھی اپنا گواہ بناتا ہے اور سلام کو بھی نجات کا ذریعہ بناتا ہے اور مصافحہ کرنے کو گناہوں کے جھڑنے کا انداز بتاتا ہے, زمین اپنی تمام خبریں اس دن, یہ نہ سمجھنا کہ صرف نیکی کی خبر دے گی, جیسے پرکاج میں گالی دو گے تو گالی سنائے گا نا, ربنا آتنا فی دنیا تو نہیں سنا, گالی چھپا دو اور گالی کی جگہ دعا بولو, نہیں جیسا بولے ویسے ہی بولے گا, حد تیرے کی دھت تیرے کی تو اس میں بھی آ گیا, حد تیرے کی دھت تیرے کی, میں نے کہا سبحان اللہ تو سبحان اللہ بھی آ گیا, یہ ہمارے بڑے میاں نے صحیح سبحان اللہ کہا ہے وہ بھی آ گیا ہے اور جو غلط جگہ کہا ہے وہ بھی آ گیا, جیسا بولو گے ویسے ہی آئے گا, یہ زمین جو ہے جیسا بیٹھ کر سنو گے سمجھو گے, جیسا کہو گے جیسا عمل کرو گے وہ سب ریکارڈ کرے گی, اگر اس زمین پر بیٹھ کر کے مصطفیٰ پر درود پڑھا ہے تو درود ریکارڈ ہوگا, سبحان اللہ کہا ہے تو سبحان اللہ ریکارڈ ہوگا, قرآن پڑھا ہے قرآن ریکارڈ ہوگا, اور سنو یہ ریکارڈ جو ہے دل کی بات کو ریکارڈ نہیں کرتا, لیکن یہ زمین جو رسول کی محبت میں تم نے درود پڑھا ہے درود بھی ریکارڈ کرے گا, محبت کو بھی ریکارڈ, تو اللہ کا جو ٹیپ ریکارڈ ہے اس سے کہیں پرفیکٹ ہے, یہ صرف بولی کو ریکارڈ کرتا ہے اور یہ دل کے جذبات کو بھی ریکارڈ کرتا ہے, تو یہاں پر جو بولو دل کے خلوص کے ساتھ بولو, محبت رسول کی آؤں میں بولو, تاکہ آپ کی ہر بات یہ زمین ریکارڈ کر لے 12 دن اور 12 دن کی گواہی بارگاہ خداوندی میں پیش کر دے, نجات ہی نجات ہے, اس لیے قرآن فرماتا ہے یوم اذن تحدث اخبارها بأن ربك اوحى لها, قیامت کا وہ دن ہوگا جس دن یہ زمین اپنی ساری باتیں اللہ کی بارگاہ میں پیش کر دے گی, اللہ اس زمین پر بیٹھ کر کے ہمیں گناہ کرنے سے بچا, گناہ کیا ہے تو وہ بھی گواہی دے گی, اے مولا اگر ہم نے اس زمین کی پیٹ پر کچھ گناہ کیا ہے تو مولا ہم تیری بارگاہ میں رجوع لاتے ہیں, توبہ کرتے ہیں, پروردگار عالم اس ریکارڈ سے ہمارے گناہوں کا ریکارڈ پروردگار عالم ہمیں نیکیوں اور اچھائیوں کے جذبے سے مالا مال فرما دے. یہ دعا کرو انشاءاللہ یہ تمہاری جو برائیاں اگر کبھی ہو چکی ہیں وہ سب مٹ جائیں گی. جیسے کیسٹ میں جو ریکارڈ ہوا ہے اس کو مٹانے کا بھی ڈھنگ ہے نا, صاف کیا جاتا ہے, پوری پوری کیسٹ صاف کر دیں. آج تو ویڈیو کیسٹ میں قطر بےمت کر دیں. کٹیہار کا مناظرہ ہوا تھا تو آخر کی سی ڈی میں اینڈ مینڈ کر دیا کہ ہم جیتے. ابھی یہ تارسی میں مناظرہ 3 دن ہوا ہے, بتاؤں گا, سنو گے نا؟ کب؟ آج, آج ہی سنو گے؟ میرا وقت ختم, آج نہیں سناؤں گا, تھوڑا تھوڑا روز, ایک دن سن لو گے, بولے سب سن لیا. کچھ رکھنا چاہیے, استاد وہی ہے جو بچا کے رکھتا ہے, سمجھے؟ حضرت شیخ سعدی فرماتے ہیں ایک پہلوان تھا, ایک اس کا شاگرد جس کو بہت چاہتا تھا, اس کو 307 تاؤ یاد تھے پہلوان, اس نے 360 اس کو بتائے, جس کو شاگرد ایک نہیں بتایا. جب شاگرد سمجھ گیا کہ اب تو میں استاد کے برابر ہو گیا, بولنے لگا استاد میرے مشن, یہی مار کھاتا ہے آدمی, نبی میرے جیسا, جس نے سب کچھ دیا اسی کے جیسا بن رہا ہے. ارے یہ منہ اور مسور کی دا, بڑے بڑے بہے جائیں, گدھا کہے کتنا پانی, گدھے کو جانتے ہیں نا کیا کہتے ہیں؟ سبحان اللہ, بڑے بڑے بہے جائیں, گدھیڑا کہے کتنا پانی. یہ حال ان کا ہے. پہلوان کے شاگرد نے کہا اب تو میں استاد کے جیسا ہو گیا, برابر ہو گیا. ایک دن وہاں کے راجا نے اس کو پال رکھا تھا, تو ایک دن راجا سے کہتا ہے اس شہر کا سب سے بڑا پہلوان فلاں آدمی ہے, اس سے میں کشتی لڑوں گا. راجا نے کہا بھی بڑا وہ پکا پہلوان پرانا ہے. بولے نہیں, میں تو اس کے جیسا ہوں, لڑوں گا. خیر اعلان ہو گیا, اور جیسے ہی اکھاڑے میں آیا تو استاد دیکھتا ہے مجھ سے لڑنے آیا, اور جو اس نے ایک داؤ چھپا کر رکھا تھا, جیسے ہی ہاتھ ملایا سلامی کیا تو بڈھے نے ایسا اس کو دھوبیا پہاڑ دیکھا ہے کہ یہ پہلوان چٹ. کان میں بولتا استاد یہ تو سکھایا ہی نہیں تھا, تو کہا اسی دن کے لیے نہیں سکھایا تھا کہ شاگرد ہمیشہ گڑبڑ کرتے, احسان نہیں مانتے. ارے امتی گڑبڑ کرتا ہے تو شاگرد کیوں نہیں گڑبڑ کرے گا؟ سارا احسان لینے کے بعد بولتا نبی ہمارے جیسے, تو شاگرد تو اس سے زیادہ اینڈ بینڈ ہوتے ہیں. بولے بیٹا اسی دن کے لیے چھپا کے رکھا تھا کہ ایک دن تو آئے گا میرے سامنے, سب بتا دیتا تو مجھے پچھاڑ دیتا. آج میں نے ایک سوال کے رکھا تھا جہاں تیرا بس نہیں چلے گا. اسی لیے انبیاء اولیاء سب نہیں دیتے ہیں, جتنی تم کو صلاحیت ہے اتنا ہی دیتے ہیں, اور بہت سی وہ بات ہے جو قیامت میں ظاہر کریں گے جو کوئی نہیں کر سکتا ہے, اس کے ذریعے تمہیں بتائیں. لیکن جس نے اپنے جیسا کہا ہے اس کو تو اللہ کا عذاب پچھاڑے گا, اسے پچھاڑے گا, بچائے گا نہیں. اس لیے میرے دوست اپنی زندگی کو تباہی سے بچاؤ. ہم مناظرہ سنائیں گے لیکن سب ایک ہی دن نہیں سنائیں گے. آپ کہیں گے جو سننا تھا وہ تو سن چکے, اب دوسری جگہ جانا چاہیے. جاؤ کہیں بھی جاؤ, ہر جلسہ سننی کا سننا, سننی کے جلسے میں جانا, تننی کے جلسے میں مت جانا. میری یہ نصیحت پہلے دن آپ یاد, پہلے تو کہتے تھے عید میلاد النبی کا جلسہ ہی جائز نہیں, بدعت ہے. اب دیکھا کہ بدعت کہنے سے ہمارا کام نہیں چلے گا, تو اب وہی بدعت کرنے لگے. فلاں جگہ جلسہ تو फला जगह दीवा वाला है तो चिराग वाला है, तो मोमबत्ती वाला है, तो गैस बत्ती वाला, एक से लेकिन किसी का दीवा मोमबत्ती नहीं चलेगी, तुम्हारा ही चिराग चलेगा। लहत में इसका रुके शहकदार लेके चले, अंधेरी रात सुनी दारे आलम, हम सब की मगफरत फरमाकर बीमारों को शिफा दे दे, और हम में जो लोग रुखसत हो चुके हैं मौला सबकी मगफरत फरमा दे। वसल्लल्लाहु तआला अला खैर खल्क़िही सैयदना व मौलाना मुहम्मद व अला आलिही व सहाबिही अजमईन बिरहमतिका या अरहमर राहिमीन।